आजको पर्खाइमा बस्नुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम पस्तमनव राजधानको र हामी दिनु विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ र यतिखेर सबैको ध्यान अब प्रदेश नम्बर दुईतिर छ। कुन पार्टी पहिलो पार्टी बन्ला त? अहिलेसम्म समग्र छवटा प्रदेशलाई हेर्ने हो फर्केर भने नेकपा एमालेको वर्चस्व रहेको छ देशभरि। पहिलो नम्बर पार्टी नेकपा एमाले बनिरहँदा दुई नम्बर प्रदेशमा के नेपाली काङ्ग्रेसले 80 बढी सिटमा जित प्राप्त गर्न सकेर पहिलो पार्टी बन्न सक्ला त? र सबैको ध्यान छ के राजपा पहिलो पार्टी बन्न सक्छ त? सबैको विषय दुई नम्बर प्रदेशतिर छ। मतगणनाको परिणामहरू बाहिर आउने क्रम निरन्तर जारी छ। आजबाट विभिन्न क्षेत्र दुई नम्बरका सबै क्षेत्रमा 136 स्थानमा चाहिँ मतगणना सुरु भइसक्नेछ र त्यसको परिणाम बिस्तारै बिस्तारै आउनेछ। कसले बाजी मार्ला महानगरपालिकामा, वीरगन्ज महानगरपालिकामा, त्यो पनि विषय छ। र सँगै आज दुई वर्ष सकेर आज तेस्रो वर्षमा प्रवेश गरेको छ नेपालको संविधान। असोज 3 गते आज महत्त्वपूर्ण ऐतिहासिक दिन रहेको छ नेपाली जनताका लागि। आज यसै विषयमा रहेर हामी कुराकानी गर्दैछौँ। नेपालको संविधान 2072 असोज 3 गते जारी भइरहँदा नेपालमा एकातिर कालो दिवसको रूपमा केही असन्तुष्ट पक्षहरूले आफ्नो मागलाई संविधानमा लेखिनुपर्छ, हाम्रो अहिले पनि संविधानप्रति असन्तुष्टि जाहेर छ भनेर उहाँहरूले व्यक्त गर्दै जानुभयो। सडकमा उहाँहरूले टायर बाल्नुभयो, विरोध गर्नुभयो, ब्ल्याकआउटको उहाँहरूले घोषणा गर्नुभयो र आज कालो दिनको रूपमा पनि थारू समुदाय या भनौँ केही थारू नेताहरूले उहाँहरूलाई चाहिँ यसरी भ्रममा पारेर गर्दै हुनुहुन्छ। हामी यो विषयमा पनि कुराकानी गर्दैछौँ। हामी स्पष्ट रूपमा भन्यो भने आज नेपालको संविधान कस्तो बन्यो र नेपाली जनताले यो संविधानलाई कसरी लिनुपर्ला र समग्र देशको कानुन बनिरहँदा, एउटा मूल कानुन देश सञ्चालनको नीति बनिरहँदा हामी किन अहिले पनि स्वीकार्न सकेनौँ, भारतले अहिलेसम्म पनि हाम्रो संविधानलाई किन स्वीकार्न सकेन त? यिनै विषयमा रहेर कुराकानी गर्दैछौँ। तपाईँका कुनै पनि जिज्ञासा प्रश्न रहन्छन् संविधानसँग र संविधानको कार्यान्वयनको फेजमा छौँ। पहिलो एउटा तहको निर्वाचन सकिसकेको छ, मतपरिणाम आउन मात्रै बाँकी छ। एक तह सकिएको छ स्थानीय, त्यसपछि प्रदेश र त्यसपछि सङ्घ अर्थात् केन्द्रीय सभाको, केन्द्रीय प्रतिनिधि सभाको चाहिँ चुनाव हुँदैछ मङ्सिर 10 र 21 यिनै सन्दर्भमा रहेर आज हामी नेपालको संविधानको विषयमा रहेर कुराकानी गर्दैछौँ। हामीसँग वरिष्ठ अधिवक्ता हामीसँग हुनुहुन्छ, कानुन व्यवसाय राजेन साउद हुनुहुन्छ हामीसँग। उहाँलाई वेलकम गर्छु म कार्यक्रम तातो बसमा। राजेनजी वेलकम, यहाँलाई स्वागत छ।
धन्यवाद।
यहाँलाई ढिलै भए पनि बधाई दिन चाहन्छु।
हजुर,
यहाँ वरिष्ठ अधिवक्ता बन्नुभएको छ।
धन्यवाद।
अलिकति तपाईँको ब्याकग्राउन्डको विषयमा मैले कुरा गर्न खोजेँ। लामो समयदेखि तपाईँ कानुन व्यवसायको रूपमा काम गर्दै जानुभयो। वरिष्ठ अधिवक्ता बन्नकै निम्ति तछाड मछाड हुन्थ्यो, दलीय भागभन्डा पनि भयो भन्ने कुराहरू बेला बखतमा सुन्न आए। राजेन साउदको हकमा यो बोली लाग्छ कि लाग्दैन, यो भनाइ लाग्छ कि लाग्दैन?
अब राजेन साउदको हकमा लाग्ने भन्दा पनि अब म चाहिँ झन्डै 23 भयो मलाई कानुन व्यवसाय गरेको, होइन अधिवक्ताकै हैसियतले, त्यो पनि अब हाम्रो पनि तह छन् त्यसमा पनि, जस्तो अभिकर्ता अभिवक्ता पनि हुन्छन्। त्यसो होइन, मैले एज एन एडभोकेट नै तपाईँको 30 चाहिँ कानुन व्यवसाय गरेँ, होइन? र यो दरमियानमा नेपाल बार एसोसिएसनका विभिन्न तहमा रहियो र नेपाल बार एसोसिएसनको उपाध्यक्ष अनि अध्यक्ष समेत बन्ने अवसर पाइयो भनौँ न, होइन? र यो क्षेत्रमा लागेर मैले विभिन्न आफ्ना विचारहरूलाई सार्वजनिक गर्ने क्रममा विभिन्न लेख रचनाहरू, होइन, देखि लगायत सामाजिक कार्यमा पनि मेरो एक खालको योगदान थियो। म योभन्दा पहिले बैतडीमा बसेँ, त्यहाँको सामाजिक उत्थानको लागि मैले गरेको योगदान अहिले पनि सम्झिन्छन्। अब यो मानेमा यसरी एउटा योगदानी मान्छेले धाइराख्नुपर्ने अथवा चाहिँ मागिराख्नुपर्ने विषय पनि थिएन र मैले त्यसरी मागेको पनि थिएन, यो स्वाभाविक रूपमा
भने राजेन साउदको मूल्याङ्कन सही भयो भन्ने यहाँको विश्लेषण सर्वोच्च अदालतले सही गर्यो तपाईँको,
एकदमै
खुसी हुनुहुन्छ?
एकदमै खुसी हुनुपर्छ। अब यो पेसाको
वरिष्ठ अधिवक्ता बन्ने बित्तिकै केसहरू पनि बढी आउँछन् कि खालि पद मात्रै या भनौँ उपाधि यो त्यो जुन छ नि अगाडिको वरिष्ठ मात्रै थपिने हो?
हजुर, केसको कुरा त यस्तो हो, केस त वरिष्ठ भएर बढी आउने भन्ने होइन, होइन? तर पनि त्यो एउटा
विश्वसनीयता त रहन्छ होला नि त,
पेसा व्यवसायमा एउटा उच्चतम गरिमा
सम्मान
चाहिँ हो।
यो वरिष्ठता सँगै जुन केसहरू तपाईँहरूले ह्यान्डल गर्नुहुन्छ त्यसको चाहिँ भनौँ न समाप्ति भनौँ या तपाईँहरूले केस जुन किसिमले जित्नुहुन्छ त्यसले पनि मूल्याङ्कन हुन्छ?
त्यस्तो त हुँदैन होइन. अब कति अब मुद्दा चाहिँ हारिए जितिए भन्ने आधारमा त यो वरिष्ठता दिने कुरो पनि हुँदैन. लामो समयसम्म देश र जनताको लागि
कार्य अनुभवको आधारमा
चाहिँ दिने कुरा हो.
अब आज हामी स्पेसल मैले अतिथिको रूपमा आज नेपालको संविधान जारी भएको 2 वर्ष पुरा भएर तेस्रो वर्षमा हामी प्रवेश गरेका छौँ राजेनजी. धेरै नेपाली जनताले बलिदानी दिए. हेर्नुहोस् 2051-52 सालदेखि फर्केर हेर्ने हो भने देशमा चाहिँ जनताको कानुन ल्याउनुपर्छ भन्ने एक थरीको आन्दोलन जारी रह्यो. सशस्त्र युद्ध भयो. नेपालमा 2 पटक संविधान सभाको निर्वाचन भयो. अब पहिलो संविधान सभाले संविधान जारी गर्न सकेन. धेरै असहज परिस्थिति रह्यो. दोस्रो संविधान सभाको निर्वाचनले एउटा म्यान्डेट दियो. तर पनि विषम परिस्थितिमा केही नेताहरू हाम्रा दलहरूले चाहिँ ठुलो बलिदानी भनौँ या ठुलो त्याग तपस्या गरेर उहाँहरूले चाहिँ ठुलो हृदयका कारण जनतालाई लिखित संविधान दिन सके. यो संविधान लिखित संविधान भन्नुपर्छ नेपालको 2072 संविधानलाई हेर्ने हो भने राजेन साउजीले यो संविधानलाई कसरी लिनुभएको छ?
अब संविधान एउटा गतिशील दस्तावेज हो होइन. कुनै पनि चिज जब बन्छ नि त्यो बनिसकेपछि जति बेला बनेको हुन्छ त्यो त्यति बेलाको समय र सन्दर्भलाई लिएर त्यो बनेको हुन्छ. तर समयको गति बढ्दै जान्छ.
हजुर.
त्यो गतिमा त्यो चिजवस्तु यदि खारिँदै नजाने हो भने त्योसित समायोजन समयको गतिसित समायोजन हुँदै नजाने हो भने त्यही चिजवस्तु जतिसुकै राम्रो भए पनि त्यो पुरातन लाग्ने गर्छ. यस सन्दर्भमा भन्ने हो भने अब नेपालको संविधान जुन परिवेशमा जुन सन्दर्भमा जुन अवस्थामा बन्यो त्यो वास्तवमा राम्रै बनेको थियो. तर पनि अब यी विभिन्न राजनीतिक सन्तुलनका कारणले गर्दाखेरि आखिर फेरि संविधान भनेको राजनीतिक सन्तुलनको एउटा दस्तावेज पनि हो. शक्ति सन्तुलनको चाहिँ दस्तावेज पनि हो. त्यो शक्तिलाई सन्तुलित गर्ने क्रममा केही कमी कमजोरीहरू रह्यो होला नि, त्यो रहेन भन्न सकिँदैन. तर त्यसलाई त समय र सन्दर्भले जोड्दै जान्थ्यो, पुर्दै जान्थ्यो होइन, त्यसमा संशोधन हुँदै जान्थे. त्यस कारणले पनि यसलाई चाहिँ एउटा रिजिड अथवा कठोर कुनै अपरिवर्तनीय चिजवस्तु हो भन्ने अर्थमा बुझेर जुन ढङ्गका विरोधहरू आए त्यो चाहिँ त्यति स्वाभाविक थिएनन् भन्ने हो. आफ्ना विरोध जस्तो 47 सालकै संविधानमा पनि त्यति बेला पनि त विरोध थियो नि. नेकपा एमाले आफ्ना असन्तुष्टिहरूलाई नोट अफ डिसेन्टको रूपमा अथवा
आउट अफ मत उहाँले राखेर पनि वाम मोर्चा गर्नुभयो उहाँले.
हजुर, फरक मत राखेर पनि हाम्रा यी चाहिँ असहमति छन्, यी समय सन्दर्भले यिनीहरूलाई सम्बोधन गर्ला तर अहिलेले हामी यो कुरा मान्छौँ भनेर यसरी जानुभयो है. यो किन पनि जरुरी हो भने एउटा राजनीतिक सहिष्णुता छैन कि अहिले राजनीतिक पार्टीहरूमा भन्ने मलाई लाग्छ. यदि राजनीतिक सहिष्णुता थियो भने त यो बाटोमा जानु पर्थ्यो आफ्ना विमतिहरूलाई राख्दै होइन, र यसलाई तत्कालीन अवस्थामा चाहिँ स्वीकार गर्दै अगाडि बढ्नु पर्थ्यो. त्यो संस्कार चाहिँ राजनीतिक दलहरूमा देखिएन. अन्यथा चाहिँ त्यो संविधानमा भएका जनताका मूलभूत अधिकारको कुरो जनतालाई अरू चिजभन्दा पनि जस्तो सरकारका केही दायित्व छन्, अरू संवैधानिक निकायका केही दायित्वहरू छन् भन्ने चिजभन्दा पनि हाम्रो अधिकार र कर्तव्यहरू अथवा अझ कर्तव्यभन्दा पनि अधिकार मात्रै पनि हेर्ने गर्छ जनताले. हाम्रा अधिकारहरू के कति परे त यो संविधानमा भन्ने कुरा हेर्छ. त्यो संविधान सभाको संविधान सम्बन्धी निर्माणको जब छलफल चल्दै थियो त्यति बेला पनि यहाँहरूलाई पनि राम्रो थाहा छ कि हरेक जनताले आफ्नो अधिकारका कुरा मात्रै गर्थे नि त होइन. अब त्यो अर्थमा हेर्ने हो भने व्यापक व्यवस्था गरेको छ वास्तवमा है. अब जस्तो पहिले आदिवासी जनजाति महिला दलित पिछडिएको वर्ग समुदायको लागि पर्याप्त मात्रामा चाहिँ जुन चाहिँ अधिकारको व्यवस्था हुनुपर्ने हो त्यो भएन भनेर जुन कुराहरू आइरहन्थे ती कुराहरूलाई पनि यो संविधानले यति राम्रो सम्बोधन गरेको छ. जस्तो महिलाकै कुरा गर्ने हो भने महिलाहरूका जो कानुनै बनाएर पनि चाहिँ व्यवस्था गर्न सकिन्थ्यो त्यस्ता कुराहरू पनि संविधानमा
वास्तवमा है. महिला आयोगै भने 33% आरक्षणकै कुरै भए भनौँ न, संरक्षितका कुरा जस्तै यो हेरिरहँदा राजेन साउजी आज हामी संविधानको सही सठिक विश्लेषण गर्ने हो भने 12 बुँदे सहमतिदेखि लिएर पछिल्लो 2 संविधान सभाको निर्वाचनले पनि त्यो जनताको जनमत के भनौँ जनताले चाहिँ अब लिखित संविधान खोज्या छ भन्ने एउटा अभ्यास गरिरहँदा पहिलो संविधान सभाले हामी संविधान दिन सकेनौँ. खैर केही त्यतिखेरको अब सीमाङ्कनका विषय केही विवादित विषयहरूले बन्न सकेन. दोस्रो संविधान सभाको निर्वाचनले पनि संविधान आउँदैन कि भन्ने शङ्का उपशङ्का आम जनतामा थियो राजेनजी. तर राजनीतिक दलहरूले हतारमा ल्याए कि भन्ने एकातिर थियो. र दोस्रो थरीको भनाइ के थियो भने हाम्रा मागलाई पनि एडजस्ट गरेर मधेसी मोर्चा लगायत आदिवासी जनजाति समुदायले पनि हामीलाई पनि अपनत्व हुने गरे, हामीले पनि स्वीकार्ने गरी संविधान ल्याइदिएको भए हुन्थ्यो कि भन्ने अहिले पनि उहाँहरूको असन्तुष्टि जाहेर छ। र सँगै हाम्रो छिमेकी राष्ट्र ठुल्दै भनौँ दक्षिणतिरको हाम्रो दाइले बेला बखतमा भन्दै आएको थियो कि यो संविधानलाई चाहिँ सबैको अपनत्व हुने गरेर अहिले पछिल्लो समय सम्माननीय प्रधानमन्त्रीको भारत भ्रमणमा पनि संविधान संशोधनको विषय उठ्यो, सबैको अपनत्व हुने, यो अपनत्व हुने भन्ने विषय र संविधान जारी गर्दा हतार गऱ्यौँ कि भन्ने विषयलाई यहाँले कसरी लिनुभएको छ राजनजी?
अब हतार भयो भन्ने कुरा त बिल्कुलै गलत हो। हेर्नुहोस्, हामीले सोझै हेर्नुपर्छ। एउटा संविधान सभा चाहिँ तपाईँको संविधानै नदिइकन विदा भएको छ, विघटन भएको छ भने, अनि दोस्रो संविधान सभा पनि झन्डै ढल्कने अवस्थामा पुगिसकेर चाहिँ के अरे प्रकाशित गरेको छ संविधानलाई, घोषणा गरेको छ भने कसरी हतार भयो र? त्यो हतारको त कुरै होइन। हतार कसले भन्न सक्छन् त भन्दाखेरि जो पक पक है भनेर भनिरहेको थिए त्यस्ता तत्त्वहरूलाई पर्खिएन, उनीहरूको लागि हतार हुनसक्छ। अन्यथा आम नेपाली जनताको लागि त त्यो धेरै ढिलो भइसकेको थियो, धेरै ढिलो भइसकेको थियो। र जहाँसम्म अब छिमेकी अथवा भारत भनौँ अथवा भारत लगायतका के त्यस्ता शक्तिहरू जो संविधानमा अहिले पनि वाट भनिरहेछन्, के हो त भनेर भनिरहेछन् नि, ती सबैले वाट भन्नुपर्ने जरुरी नै छैन भन्छौँ। किनभने यो संविधान भनेको हाम्रो हो, नेपालीहरूको संविधान हो। हामीले भ्रष्ट संविधान बनाउँछौँ कि अथवा एकदमै सुन्दर संविधान बनाउँछौँ त्यो उनीहरूको चासोको विषय नै होइन। त्यो उनीहरूको चासोको हरेक विषयमा चासो राख्ने र त्यो चासोलाई चाहिँ सम्बोधन गर्ने नेपाली राजनीतिको जुन प्रवृत्ति हो त्यो प्रवृत्तिको कारणले मात्रै हामीले त्यो कुरालाई ओहो भारतले पनि यस्तो भनिदियो अथवा युरोपियन युनियनले यस्तो भनिदियो अर्को अमेरिकाले यस्तो भनिदियो भनेर भन्छौँ, अन्यथा त्यो चिजै होइन। भारतको संविधान भन्दाखेरि त्यहाँ अझ चाहिँ हाम्रो त चाहिँ झन्डै 90% चाहिँ समर्थन भनेर भनिन्छ, त्यहाँ त 60-63% पनि समर्थन थिएन। त्यति बेला त कसैले होट भनेन
अथवा त 90% बढीको समर्थन हो,
त्यही त त्यति ठुलो समर्थन जाहेर भएर चाहिँ घोषणा भएको छ भने यो वास्तवमा अब केही असन्तुष्टिहरू त रहन्छन् नै, मैले पहिले पनि भने नि वास्तवमा होइन, तर असन्तुष्टि रहे पनि एउटा ड्यू प्रोसेस भन्छौँ हामी क्या, एउटा विधिगत रूपले राख्ने कुरा यो एउटा भयो, त्यो एउटा राजनीतिक सहिष्णुता हो, संस्कार हो त्यो होइन। तर त्यसैलाई विभिन्न ढङ्गले अराजक पारामा राख्ने र त्यस्ता क्रियाकलाप गर्ने कुरा लोकतान्त्रिक मुलुकमा त्यो सुहाउँदो हुँदैन त्यो राजनीतिक पार्टीहरूलाई अथवा कुनै शक्ति अथवा शक्ति केन्द्रहरूलाई।
हतार भएन भन्ने यहाँको विश्लेषण हो त?
बिल्कुलै भएन।
तर त्यो बिचमा संविधान जारी हुने समयमा त्यतिखेरका प्रधानमन्त्री सुशील कोइराला स्वर्गीय र केपी ओली प्रचण्ड उहाँहरूले ठुलो हृदय गर्नुभएको हो भन्ने बाहिर आयो, यथार्थ कुरा के थियो? त्यो बिचमा चाहिँ भारतका तर्फबाट विशेष दूतका रूपमा पनि खटाइनु भयो, विशेष पात्रको रूपमा नेपाल आउनुभयो। त्यो समयमा केही दिनलाई 10-15 दिन 1 हप्तालाई भए पनि पर सारिदिँदा हुन्थ्यो कि? मधेसी मोर्चा जो त्यतिखेरको घटक थियो अहिले त राजपा बनाएको छ, सँगै आदिवासी जनजातिको पनि माग एडजस्ट हुन्थ्यो कि? लिम्बुवान खम्बुवान अहिले पनि थारूहरूले आज पनि ब्ल्याकआउट अझर कालो दिनको रूपमा उहाँहरूले मनाउँदै हुनुहुन्छ, त्यो सूचना आएको छ क्याम्पस चोकमा। यो अवस्था भइरहँदा उहाँहरूको मागलाई हामीले सम्बोधन गरेर गइदिया भए सायद अझ सबै को स्वीकार गर्न सक्ने अपनत्व हुने गरी देशभरि एउटा खुसियाली हुन्थ्यो कि भन्ने आयो। पहाडतिर हामी खुसियाली मनायौँ, तराईमा चाहिँ ब्ल्याकआउट भयो, असन्तुष्टि भयो भन्ने बाहिर आइरहँदा हामी नेपाली जनताको स्वामित्वमा रह्यो कि रहेन संविधान भन्ने प्रश्न नै आयो क्या?
होइन, त्यो त त्यति बेला वास्तवमा जे असन्तुष्टिहरू थिए भनौँ, जे मागहरू थिए, जे कुराहरू संविधानमा राखिनुपर्छ भनेर जो जसले उठाएको थिए त्यो कुरा सबै राख्न सकिने अवस्था थिएन।
पहिलो नम्बर
राख्न सकिने अवस्था थिएन। यदि त्यसलाई राख्छौँ भनेर डिले गरेको भए, ढिलाइ गरेको भए संविधानै चाहिँ घोषणा हुने अवस्थामा थिएन, यसरी बुझौँ कि?
भने बाह्य शक्तिले खेल्न पाउँथे,
एकदमै बाह्य शक्तिले खेल्न पाउँथे। स्वयं हाम्रै बिचमा पनि जुन मुख्य राजनीतिक दलहरूका बिचमा एक खालको युनिटी भएको थियो, एक खालको सहमति भएको थियो, घोषणा गर्ने कुरामा सबै सहमत भएको थिए। त्यो त्यो सहमति चाहिँ विग्रहमा जान सक्थ्यो, बिग्रिन सक्थ्यो। त्यसैले पनि वास्तवमा यो अहिले जे छ, जे कुरामा हाम्रो अहिले यति सबैको सहमति भएको छ, यो घोषणा गरौँ, यसपछि यसलाई सम्बोधन गर्ने कुरा त छँदैछ भन्ने नै हो उहाँहरूको, होइन? तर अब यही कुरालाई पख पख भन्दा पनि मानिएन भन्ने ढङ्गले चाहिँ जुन आयो बाहिर, होइन, त्यो मलाई लाग्छ वास्तवमा त्यति बेला त्यसरी नगरेको भए यो घोषणा हुँदैन थियो होला।
किनभने अब टिकापुर जस्तो घटना घटिसकेको थियो, हामीलाई थाहा थियो होइन, त्यसै गरी पूर्वतिर सप्तरीमा त्यस्तो घटना. अब अलिकति फर्केर हामी कुरा गरौँ राजेनजी, संविधान जारी हुँदै गर्दा आन्दोलन एकाथरी भयो, उहाँहरूले जे जस्तो मागहरू राख्नुभयो, उहाँहरूले सीमाङ्कनको विषय, भाषाको विषय भनौँ या भनौँ, उहाँहरूले प्रतिनिधिका कुराहरू उहाँहरूले एकातिर राख्दै जानुभयो, संविधान संशोधनको कुराहरू पनि आए. र अर्कोतिर के विश्लेषणहरू हुन थाल्यो भने, अहिले हेर्ने हो भने अहिलेको हाम्रो संविधान भने भारतको कपी पेस्ट हो भन्नेतिर पनि एकाथरीले विश्लेषणहरू गर्छन् बेला बखतमा. हेर्नुहोस् नेपालको संविधानको भागमा 34 सबैलाई हेर्ने हो फर्केर भने, अब पृष्ठभूमिदेखि लिएर भागहरूलाई हेर्ने हो भने, हाम्रो संविधानले अङ्गीकार गरेका कुरा र धाराहरूलाई पनि हामीले नजिकबाट एनालाइसिस र त्यसको व्याख्या विश्लेषण गर्ने हो भने अधिकांश धाराहरू तलमाथि होला, तर भारतकै कपी हो कि त्यतैबाट ग्रान्ड डिजाइन हो कि भन्नेहरू आएको छ कि त्यहाँमा यो संविधानमा नेपालीपन देख्नुहुन्छ कि हुँदैन राजेनजी यहाँले यो लिखित संविधानमा?
त्यस्तो त होइन. हेर्नुहोस्, इन्डियाको कन्स्टिट्युसन के अरे इन्डियाको जुन संविधान हो त्यो संविधानका धेरै कुराहरू यसमा पनि मिल्न सक्छन्, अझ चाहिँ तपाईँको अमेरिकाको संविधानसित पनि मिल्न सक्छन्. यो के हो भने संविधानको तपाईँको जनरल नेचर, सामान्य प्रकृति त एउटै खालको हुन्छ नि सबैतिरको, होइन? त्यो कारणले गर्दाखेरि कुनै क्लजेज, कुनै धाराहरू होइन कतैको मिल्यो अथवा कुनै वाक्यांश वाक्य मिल्यो भन्दैमा त्यो उतैबाट पो लेख्न लाएर छ कि भन्ने अनुमान चाहिँ गर्नु हुँदैन. त्यो हुँदा पनि होइन, होइन. तर सवाल के हो भने यसरी मिल्नुको पनि पछाडि चाहिँ के कुरा हुन्छ त भन्दाखेरि, जस्तो कुन चाहिँ सिस्टमलाई हामीले अङ्गीकार गर्यौँ र त्यो सिस्टम अनुरूपको दस्तावेज के बने त्यो कुरा चाहिँ जोडिन्छ. जस्तो हामीले संसदीय व्यवस्थालाई अङ्गीकार गर्यौँ, भारतले पनि संसदीय व्यवस्थालाई अङ्गीकार गरेको छ भनेपछि एउटा स्ट्रक्चर, एउटा संरचना त त्यही ढङ्गको बन्ने भयो नि त, होइन? अब त्यसैले धेरै कुराहरू मिल्नु त्यो एउटा संयोग अथवा चाहिँ त्यो सिस्टमको कारणले
भने तपाईँ संयोग मान्नुहुन्छ अहिलेको यो संविधान र भारतको संविधानलाई हेर्ने हो, दार्जिलिङ कम्पेरिजन गर्ने हो भने संयोग हो,
त्यो स्वाभाविक हो. किन स्वाभाविक हो भने संयोग पनि होइन, स्वाभाविक किन स्वाभाविक हो भने मैले भने नि भारतले पनि संसदीय व्यवस्थालाई अङ्गीकार गरेको, हामीले पनि त्यो व्यवस्थालाई अङ्गीकार गरेको भने त्यसको फिचर्सहरू भन्छौँ नि हामी होइन, विशेषताहरू होइन, त्यो त समान हुन्छन् नि, एउटै खालको हुन्छन् नि. तर त्यसका बावजुद पनि सवाल के हो त भनेर भन्दाखेरि, जस्तो खास गरी राज्यका निर्देशक सिद्धान्तहरू के हुन्, होइन? मतलब राज्यलाई एउटा डिरेक्ट गर्ने हामीले
शासकीय व्यवस्था कस्तो हो,
कस्तो हो, अनि त्यसलाई निर्देशित गर्नको लागि हामीले कस्तो पोलिसी लियौँ, होइन? हामीले आफ्ना नागरिकहरूको उत्थानको लागि, उनीहरूलाई अधिकार सम्पन्न गर्नको लागि कस्तो व्यवस्था गऱ्यौँ भन्ने जस्ता केही कुराहरू फेरि डिफ्रेन्ट हुन्छन्, फरक हुन्छन्, है? हरेक देशका फरक हुन्छन्. हरेक देशले जस्तो आफ्नो गच्छे अनुसार अथवा आफ्नो स्रोत्र शक्ति अनुसार चाहिँ आफ्नो नागरिकहरूलाई चाहिँ अधिकार प्रदान गरेको हुन्छ, है? अब त्यो मानेमा भन्ने हो भने नेपालको संविधान जो अहिले जारी भएको छ यसले आफ्नो क्षमताभन्दा पनि बढी वास्तवमा नागरिकहरूलाई चाहिँ अधिकार प्रदान गरेको
स्थिति. तर त्यो अधिकार हामीले बुझाउन सक्यौँ कि सकेनौँ, किनभने कानुन संविधान त सबको हात हातमा हामीले एउटा भनौँ न पकेट टाइपको एउटा हामीले पुस्तक बनाएर वितरण गर्न सक्नु पर्थ्यो जनताको घर घरमा या हात हातमा पुर्याउन सकेका भए हाम्रो संविधानलाई सबैले अवगत गर्ने किसिमले हामीले बुझाउन सक्थ्यौँ कि भन्ने कुरा आयो. र यो लिखित संविधान हामीले जारी गरिरहँदा त्यतिखेर हामीले हतारमा गऱ्यौँ कि भन्ने, गरेको 3 महिना 4 महिनामै हामीले संशोधनको प्रस्ताव या संशोधै गऱ्यौँ, त्यहाँनिर पनि के संविधानलाई हामीले दोष दिने कि हाम्रा नेताहरूले हतार गरे कि भन्ने कि फेरि जारी गरेको 3-6 महिनामै हामीले चाहिँ संशोधन गरिहाल्नुपर्नेसम्मको हतार, यो यसले पनि त संविधानप्रति अझ पनि अपुर छ, अपुग छ या भनौँ अपुरो रह्यो. अहिले पनि हामी अस्ति मात्रै भर्खरै फेरि पनि अब त्यो विषय उठ्दैछ, अहिले बहस गरौँला. यो यसलाई यहाँले कसरी लिनुभएको छ, संविधान जारी भएको 3 महिना 4 महिनामै हामीले संशोधन गर्नु?
हजुर, त्यो एकदम तपाईँले अब जस्तो भनौँ न कुनै पनि चिजलाई रूपमा मात्रै हेऱ्यो भने त्यो त्यसरी देखिने भयो, त्यो स्वाभाविक हुन्छ, तर त्यसको सारभित्र प्रवेश गरेर विश्लेषण गर्ने हो भने चाहिँ फेरि अर्कै देखिन्छ, है? हाम्रो नेपालीहरूको संस्कार के हो त भन्दाखेरि सारमा चाहिँ प्रवेशै नगर्ने, रूपबाट जे देखियो त्यसलाई भन्ने. के देखियो त अहिले भन्दाखेरि के अरे संविधान जारी भएको 3 महिनामा संशोधन गरे, रूप हो नि त यो त, यो रूप हो. रूपबाट के देखियो भने हतारो गरे, ल यो बवाल गरे, त्यति चाँडो छैन संशोधन गर्नुपर्ने आवश्यकता के थियो. तर त्यसको सारको कुरा गर्ने हो भने फेरि पनि मैले त्यही जोड्नुपर्छ कि संविधान भनेको एउटा गतिशील दस्तावेज हो, त्यो दोस्रो दिन जारी भएको दोस्रो दिन पनि त्यसमा संशोधन गर्न सकिन्छ, त्यसलाई हतारो भन्न मिल्दैन। यदि खामियाहरू रहे, केही कमजोरीहरू रहे भने त त्यसलाई त जुनसुकै बेला पनि सच्याउन सकिने कुरा हो नि त।
होइन, तर विज्ञहरूले त भने नि त, कानुनविदहरू तपाईँहरू जस्तो अधिवक्ताहरूले पनि त बेला बखतमा भन्दै आउनुभयो कि एउटा लिखित संविधान जसलाई कमसेकम हामीले दुई चार वर्षका लागि, हामी सदियौँका लागि बनाउने संविधान लिखित एउटा, यो त सदियौँसम्म रहन्छ नि सर, यो त कानुन हो नि, लिखित संविधान त सदियौँमा एकपटक हामीले लेख्छौँ। हेर्नुहोस्,
त्यो एकदमै सही कुरा, त्यो पनि सही कुरा हो। के सही कुरा हो भने संविधानका कतिपय विशेषतामध्ये एउटा विशेषता के हो भने यो भविष्यवादी हुन्छ भनेर भनिन्छ कि। भविष्यवादी हुनु भनेको के हो भने यो लङ टाइमसम्म यसले चाहिँ एउटा आफ्नो स्वरूपलाई कायम राख्छ है भन्ने हो है। तर केही त्यस्तो परिस्थितिहरू आए जसले त्यसमा केही संशोधन गर्नु पऱ्यो अथवा त्यसमा केही फेरबदल गर्नु पऱ्यो भने त्यो पनि त गर्न नसकिने कुरा हो नि। यो त भविष्यवादी हो अथवा यसले एकदम लामो समयसम्म आफू टिकिराख्नुपर्छ, बाँचिराख्नुपर्छ भन्ने नाममा त्यहाँ कुनै छुँदै नछुने अथवा त्यसलाई चाहिँ बिल्कुलै धर्मग्रन्थको रूपमा चाहिँ राखिराख्ने चिज पनि त होइन फेरि। तर पनि यहाँले भने जस्तो जस्तो तिनै महिनामा गरिहाल्नु पर्ने पनि त्यो
होइन, त्यसले नजर त राम्रो परेन नि जनतामा भन्ने मात्रै
सही कुरा। आम जनताले त रूपै हेर्ने हो होइन, रूपै हेर्ने हो नि त। त्यसको भित्र प्रवेश गर्ने कुरा त केही मान्छेले गर्लान् होइन,
विज्ञहरूले
गर्लान् होइन, तर जनताको नजरमा त्यो भयो त्यसलाई स्वीकार गर्न सकिन्छ।
जस्तै अब राजनजी बेला बखतमा यो चर्चा पनि उठ्छ, कानुन बनाइरहँदा यो विषय प्रवेश नै थिएन, जनताको जनमत नै थिएन, जनताको म्यान्डेट नै थिएन, हिन्दू राष्ट्र बनाउने एकाथरीको विश्लेषण भइरहँदा हामीले धर्मनिरपेक्षताको विषयलाई पनि प्रवेश गरायौँ, यो विषयले पनि बडो बहसको विषय बन्यो। हेर्नुहोस् बेला बखतमा यो कानुन बनाइरहँदा, हामीले संविधान बनाइरहँदा धर्मनिरपेक्ष बनाउनु आवश्यक थियो या थिएन, यो विषय पनि अहिले पनि बेला बखतमा पार्टीगत रूपमा हेर्ने भने कुन पार्टीले के उठाउँछ त्यो एउटा पार्ट होला, तर आम जनताको भावनाभन्दा बाहिर गएर हामीले बनायौँ कि भन्ने विश्लेषण पनि उठ्छ कि त्यहाँनिर हाम्रा नेताहरूले सही डिसिजन गरे हुन् कि बाह्य शक्तिको आग्रहमा राखियो कि के भयो यो संविधानप्रति, त्यहाँनिर पनि असन्तुष्टिहरू देखिन्छ बेला बखतमा।
अब यो
हिन्दूवादीहरूको कुरा गर्ने हो भने
हजुर, संविधान निर्माण गर्ने क्रममा संविधानमा कुनै त्यस्तो विषयवस्तु जो आम रूपमा चाहिँ विवादित भयो यदि भने त्यसलाई दुईवटा ढङ्गले सल्ट्याउँछन् है। एउटा त के हो भने जनमत गराउँछ होइन, अर्को के हो त भन्दाखेरि संविधानमा व्यवस्था गर्ने तर त्यसलाई चाहिँ लेजिटिमेटीको लागि मेसीको लागि चाहिँ जनतालाई जनमतको माध्यमबाट होइन कि अरू नै जनविचारको माध्यमबाट बुझेर अनि त्यसको व्यवस्थापन गर्ने यस्ता विधिहरू हुन्छन् है। अब यो सुरुवाती क्रमदेखि नै एउटा चर्चाको विषय रह्यो, एउटा विमतिको विषय रह्यो होइन, धेरै बहुसङ्ख्यक जनताको विमतिको विषय रह्यो कि वास्तवमा धर्मनिरपेक्ष होइन भनेर, गर्नु हुँदैन भनेर। त्यति भइसकेपछि कम्तीमा निर्माताहरूले एउटा ताकत राख्नु पर्थ्यो कि उनीहरूले यसलाई जनमतमा लान सक्नु पर्थ्यो, जनमतबाट यसलाई लो के हो त भन्ने कुरा
व्हिप जारी गरे जस्तरी लाग्यो भन्ने कुराहरू आयो।
हामी भन्छौँ यसलाई यो अङ्ग्रेजीमा भने इम्पोज गर्ने भन्छ के, अनि इम्पोज भनेको लाद्ने कुरो,
लाद्ने कुरो,
लाद्ने कुरो। उनीहरूले हामी तपाईँहरूबाट चाहिँ प्रतिनिधित्व गरिरहेछौँ, हामीले राखेपछि यो तपाईँले मान्नुपर्छ भन्ने शैलीमा आयो यो है। यो कारणले पनि यो बढ्ता विवादित भयो। र फेरि दोस्रो कुरो के पनि लाग्छ मलाई भन्दाखेरि, धर्मनिरपेक्षता जुन हो, सेकुलरिज्म भनेर जसलाई भनिन्छ, त्यो चिजको नर्म्स के हो, त्यसको अर्थ के होइन, त्यसले के कुरालाई बुझाउँछ, के गर्छ त्यसले भन्ने कुराको हामीले ठिक ढङ्गले चाहिँ जनमत सिर्जना गर्न नसकेर पनि यो बढी बढ्ता विवादित भएको भन्ने पनि लाग्छ। वास्तवमा त्यो भनेको त्यसको एउटै कुरा म यहाँलाई निवेदन गर्छु, वास्तवमा धर्मनिरपेक्षताले के भन्ने हो त भन्दाखेरि, राज्यले कुनै पनि धर्म अप्नाउनु हुँदैन है भन्ने हो। मान्छेले, व्यक्तिले, समुदायले धर्म नअप्नाऊ भने त होइन, तर यसरी यसलाई परिभाषित गरियो, यो गलत कुरा थियो, अथवा यो कुरालाई हामीले सही ढङ्गले चाहिँ जनताका माझमा लान सकेनौँ,
हामीले लग्न सकेनौँ, या हिन्दूवादीले यो गलत रूपमा ल्याइयो, या हिन्दू राष्ट्र लेखिनु पर्थ्यो भन्ने विश्लेषण त आयो। हेर्नुहोस्,
त्यो त अब होइन, हिन्दूवादीहरू त उनीहरूले चाहिँ अब त्यो ढङ्गले प्रभोग गर्ने अथवा चाहिँ एडभोकेसी गर्ने नै भए, किनकि उनीहरूको त त्यो मूल मुद्दा हो होइन। तर चाहिँ कुरो के त भन्दाखेरि, हामीले राज्यको तर्फबाट भनौँ न, राज्यको तर्फबाट चाहिँ सुसूचित गर्नु पर्थ्यो नि त, जनतालाई सुसूचित गर्नु पर्थ्यो यो चिज हो है भनेर, होइन
दुध यो, पानी यो,
पानी यो भन्ने। हामी वास्तवमा चाहिँ कोही कसैलाई चाहिँ धर्म मान्ने अथवा नमान्ने पक्षमा लाने हिसाबमा गइरहेको छैन, यो चिज यो हो होइन, यसरी जाँदैछ यो हो,
यो भने स्वतन्त्रता हो,
स्वतन्त्रता हो होइन भन्ने ढङ्गले हामीले
संविधानले अङ्गीकार गरेका कुरा धर्मनिरपेक्षता तपाईँको विश्लेषणमा ठिकै हो,
ठिकै हो, त्यो केही छैन, त्यो त्यसले कुनै हिन्दूहरूको पहिचान गुम्ने अथवा चाहिँ कुनै बुद्धिस्टको पहिचान गुम्ने,
तपाईँले भने इम्पोजको कुरा अघि गर्नुभयो नि एउटा शब्द तपाईँले लादिने कुरा, यो लादिया त होइन,
लादिएको त एक ढङ्गले लादिएको भन्नु पर्यो, किनकि जस्तो जनमतबाट मतलब कि वैधता प्राप्त गरेका जनमत प्राप्त व्यक्ति जो थिए भनौँ न त्यति बेलाका चाहिँ
होइन, जनमत प्राप्त व्यक्तिहरूलाई त व्हिप जारी गरेर तिनजनाले पनि गरेकै घोषणा भन्ने कुराहरू पनि बाहिर आयो,
हो त्यही 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 भएर इम्पोज भयो भनेको होइन, आम रूपमा जस्तो भनौँ न तपाईँको सम्पूर्ण के अरे विधायकहरूले होइन अथवा सांसदहरूले सभासदहरूले त्यति बेलाका सभासदहरूले यसलाई ठिक हो भनेर उहाँहरूले पनि छोपेर यो विषय बाहिर आइदिएको भए पनि एउटा चिज हुन्थ्यो, तर त्यो भएन नि त, अन्तमा आएर जुन राजनीतिक सहमतिका आधारमा आयो यसले गर्दाखेरि त सर्टेन व्यक्तिको विचारका आधारमा त्यो इम्पोज नै भयो भन्ने
ओके ओके यतिखेर हामी छोटो कमर्सियल ब्रेक र टाइम चेकमा जान्छौँ, त्यसपछि हामी जनताको लागि मैले खुला गरेको छु आज संविधान दिवस रहेको छ 091-4-10-216 लाइन यहाँहरूले संविधान विषयमा हामी कुराकानी गरिरहँदा अब राजनीतिक दलहरूले कसरी जानुपर्ला, संविधानको कार्यान्वयनको पाठोमा आम जनताको भूमिका के हुनुपर्ला, आजको दिनलाई यहाँहरूले कसरी लिनुभएको छ यो विषयमा तपाईँका विचारलाई हामी प्रस्तुत गर्न खोजिरहेका छौँ। 091-4-10-216 लाइनमा यहाँले टेलिफोन गर्न सक्नुहुनेछ, आफ्नो विचारलाई राख्न सक्नुहुनेछ। यतिखेर म छोटो कमर्सियल ब्रेक र टाइम चेकमा जान्छु।
DFM Time Check. It's 8 AM.
इस टाइम चेक का प्रायोजक एपेक्स डिजिटल स्मार्ट स्टोर मेन रोड धनगढ़ी।
त्यसैले उहाँबाट पर पर भागी हिँड्दैछु, केही भइहाल्ला कि भनेर।
ए कुरा त्यस्तो पो, उसो भए म जस्तै ढुक्क हुनलाई श्रीमानसँग ओके परिवार स्वास्थ्य सेवामा जानु अनि आवश्यक परामर्श लिई आफूलाई सुहाउने गुणस्तरीय परिवार नियोजनको सेवा सुपथ मूल्यमा लिनु, त्यसपछि त पर पर भाग्नै पर्दैन नि।
थप जानकारी र ओके परिवार नियोजनको सेवा लिनका लागि श्रीमान श्रीमती दुवै नजिकै रहेको ओके परिवार स्वास्थ्य सेवामा आजै जानुहोस् वा 1115 निशुल्क फोन गर्नुहोस्।
हिमाल पहाड हो चाहे तराई मधेश हो, यो देश सिंगार्ने लक्ष्य हो हाम्रो, सुरक्षित आरती हाम्रो, अडिग अटुट अटल मजबुत रंगीन आरती हाम्रो, यो गाउँ शहर बनाउँछौ सुन्दर आरती गौरव हाम्रो।
आरती सुरक्षा रंगीन तथा सादा कर्कट जस्ता पाता र ब्ल्याक पाई अत्याधुनिक प्रविधि द्वारा रंग कोटिंग गरी उत्पादन गरिएको अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम प्याकिङ गरी ग्राहक सम्म पुग्ने विभिन्न प्रोफाइल नम्बर तथा रंगहरूमा उपलब्ध आरती सुरक्षा रंगीन तथा सादा कर्कट जस्ता पाता।
आरती गौरव हाम्रो।
आरती सुरक्षा सॉलिड कमिटमेंट।
यही हो बर्जर
रंग मैजिकल ऑफर। बर्जर ले घर रंगाउँदा पाइन्छ 100 स्क्वायर फिट सिल्क इल्यूजन पक्का।
र बर्जर एक्सपी इमल्सनहरु र एक्सपी सर्भिस प्रयोग गरेमा पाइन्छ ई कुपनबाट थप पक्का रिवार्ड
र बम्परमा रेनॉल्ट क्विट कार जित्ने मौका। रंग सजिन सम्मानमा रिवार्ड क्याश र कार घरमा सर्भहरु लागू हुनेछ।
हस्तै खेल्दै सानो सानो खुशीमा भुल्दै उर्किदै छ नेपाल चोको फनमा रमाउँदै नयाँ साथी बनाउँदै विशाखलाई मनाउँदै उर्किँदै छ नेपालको फनमा रमाउँदै।
नेपालको सर्वाधिक लोकप्रिय चोकलेटी वेफर चोको फन।
चोको 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 फन।
न्यूरोसर्जन विशेषज्ञ सेवा देवी कालिका मेडिकल हल धनगढ़ीमा
डाक्टर मनोज बोहरा न्यूरोसर्जन MBBS IOM TUTS PhD जापान पूर्व कार्यरत अन्नपूर्ण न्यूरो हस्पिटल काठमाडौँ हाल कार्यरत नेपालगंज मेडिकल कलेज डाक्टर आउने यही असोज 7 गते।
विभिन्न समस्याको सफल उपचार, हात खुट्टा शरीर झमझम गर्ने, मिर्गी होस हराउने, हात खुट्टा बाउडिने, दिसा पिसाब खुस्किने, मुखबाट फिज आउने, एक्कासी भुइँमा लड्ने, ढाड दुख्ने, घाँटी दुख्ने, टाउको दुख्ने, माइग्रेन, टाउको ढाडको चोट, ब्रेन ट्युमर, प्यारालाइसिस, स्ट्रोक, मस्तिष्क नसा सम्बन्धी सम्पूर्ण उपचार। सम्पर्क देवी कालिका मेडिकल हल, अस्पताल लाइन, सेती अञ्चल अस्पतालको पूर्वपट्टि, धनगढी, 091-520-320 र 98-484-14264।
आदरणीय श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ कार्यक्रम तातो बहस। यहाँहरू सुन्दै हुनुहुन्छ प्रदेश नम्बर 7 आवाज, लोकप्रिय एफएम दिनेश एफएम 93.8 मेगाहर्जमा। कार्यक्रम तातो बहसमा आज हामी चर्चा परिचर्चा र बहस गरिरहेका छौँ। आज नेपालको एउटा ऐतिहासिक दिन रहेको छ। लामो समयपछि लिखित संविधान प्राप्त गरे नेपाली जनताले। नेपाली जनताबाट निर्वाचित त्यतिखेरका सभासदहरूले ठुलो हृदयका कारण, उहाँहरूले ठुलो त्याग तपस्याका कारणले लिखित संविधान प्राप्त गरे। आज संविधान दिन रहेको छ। संविधान दिवसको उपलक्ष्यमा हामी चर्चा परिचर्चा र बहस गर्दैछौँ। यतिखेर कोही जनता हाम्रो टेलिफोनमा आउनुभएको छ, 091-424-216 लाइनमा हामी चर्चा परिचर्चा र बहस गराएका छौँ। उहाँका विचारहरू हामी प्रस्तुत गराएका छौँ। हामीसँग स्टुडियोमा कानुन व्यवसायी अधिवक्ता हुनुहुन्छ, वरिष्ठ अधिवक्ता हामीसँग राजेन साउद हुनुहुन्छ। उहाँसँग हामीले संविधानका विषयमा कुराकानी गरिरहेका छौँ। मैले टेक्निसियन मित्रलाई आग्रह गरेँ, हाम्रा गेस्ट हामीलाई जनताले फोन गर्नुभएको छ, उहाँलाई भित्र पठाउनको निम्ति आग्रह गर्छु। यतिखेर कोही जनता हुनुहुन्छ। हेलो, हेलो,
हजुर
नमस्कार, यहाँलाई स्वागत छ सर तातो बहसमा।
नमस्कार,
यहाँलाई धेरै धेरै शुभकामना छ। आज लिखित संविधान, नेपालको कानुन दिवस रहेको छ आज संविधान दिवस।
धन्यवाद छ यहाँहरूलाई, तर म चाहिँ कालो दिन मनाउने परे।
यहाँको शुभ नाम सर?
म पुष्कर बहादुर सिंह, भैया भेणीबाट।
कालो दिन किन सर? लिखित संविधान, देशको यत्रो संविधान, हजारौँ जनताको ठुलो बलिदानी, नेपालका धेरै 90% भन्दा बढी जनताले चुनेर पठाएका सभासदहरूले चाहिँ लिखित संविधान जारी गरे, तपाईँ चाहिँ किन यसको विपक्षमा?
हो, एकदम यहाँले कुरो एकदमै ठिक गर्नुभयो होइन, तर कुरो के छ भनेपछि जनताको हकमा भन्नु भने यत्रो मान्छे मर्दाखेरि गर्दाखेरि, तर के भनेपछि कुरो कहाँबाट सुरु गर्ने भने यो तपाईँको नागरिकबाट लिनुपर्ने होइन त। उहाँहरूले यो धर्मनिरपेक्ष गर्दाखेरि नागरिकबाट लिनुपर्ने हो यो कुरोहरू चाहिँ। अब 601 जनाले ताली बजाउँदैमा यो हुने कुरो होइन कि।
तपाईँले एउटा कुरा नि यहाँनिर हाम्रो अधिवक्ता सरले पनि अघि भन्नुभयो, कानुनका केही अङ्गीकारका विषयमा या संविधानले अङ्गीकार गरेको केही विषयमा चाहिँ मत अभिमत राख्नु या भनौँ विरोध जनाउनु ठिकै होला, समग्र कानुन या भनौँ हामीले संविधानलाई नै विरोध गर्नु, यसलाई नै यो गर्नु, यो मिल्छ र यहाँलाई के लाग्छ?
होइन, सबै कुरोमा चाहिँ म चाहिँ त्यसमा चाहिँ असहमत छैन। सबै कुरोमा म नेपाल संविधानमा सबै कुरोमा असहमत छैन, तर त्यो एउटा धर्मनिरपेक्षको उसमा चाहिँ आज मैले चाहिँ एकदमै म चाहिँ दुखी छु।
भनेपछि धर्मनिरपेक्षको ठाउँमा के राख्नुपर्छ?
धर्म हाम्रो पुरानो सनातन धर्म अनुसार विश्वमै चिनिएको देश हो, त्यसले गर्दा
ठिक छ। थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच यहाँले कल गर्नुभयो, यहाँको विचार राख्नुभयो। हामी जनताको विचार पनि प्रस्तुत गर्छौँ कार्यक्रम तातो बहसमा। 091-410-216 लाइन हामीले खुला गरेका छौँ आम जनताका लागि। कृपया आज हाम्रो संविधान दिवस रहेको छ, यो विषयमा तपाईँको संविधानप्रतिका विचारहरू हामी प्रस्तुत गरिरहेका छौँ, फोन गर्न सक्नुहुनेछ। राजेन सर पुनः स्वागत छ यहाँलाई।
हजुर,
जुन जनताले भनिरहनु भएको छ यो विषयमा हामीले भर्खरै मात्र बहस पनि गऱ्यौँ, खैर एउटा यो पाटो रह्यो, राजनीतिक दलहरूले एउटा विषयको प्रवेश गर्यो होला। अब अलिकति हामी अरू विषयमा प्रवेश गरौँ सर। बेला बखतमा उठ्छन् जम्बो मन्त्री परिषद भयो, संविधानले अङ्गीकार गरेका कुरा, हामीले प्रदेशहरू बनायौँ, त्यो विषयमा पनि एउटा संवैधानिक आयोग बने, त्यसले पनि प्रस्ताव गरेका विषयहरू आए, सीमाङ्कन आयोगहरूले पेश गरेका ती विषयहरू पनि आए। हामी अब एउटा फेजमा गइसकेका छौँ, किनभने हामी संविधान कार्यान्वयनको बाटोमा छौँ, यहाँलाई थाहा छ, र मौलिक हक र अधिकारका कुराहरू पनि आउँछन्। यहाँ हामीले बेला बखतमा कुरा गऱ्यौँ कि जनताले मौलिक आफ्नो अधिकार के छ, कानुनमा लेखिया कुरा के छ, यो विषयमा जानकारी पाए पाएनन् हाम्रा मौलिक हकका विषय अधिकारका कुरामा। राजनजी,
त्यही त सबैभन्दा ठुलो समस्याको विषय छ। यहाँ सवाल के हो भन्नुहुन्छ भने, कानुनमा एउटा मान्यता हुन्छ कि, त्यो हरेकले कानुन जानेकै हुनुपर्छ, कानुनको अनभिज्ञता चाहिँ छिम्मै हुँदैन भनेर भन्छ होइन। यो भन्नुको अर्थ के हो भने, यदि कानुन सबैले जानेको हुनुपर्छ भनेर भन्छ भने, त्यो दायित्व पुरा गर्ने पनि वास्तवमा राज्यले हो। किन राज्यले हो भने, उसले कानुन बनाउँछ, कानुनका बारेमा आम जनतालाई जानकारी त दिनु पऱ्यो। त्यो पाटो विकसित मुलुकहरूमा कसरी पुरा गरिदो रहेछ भन्नुहुन्छ भने, राजपत्र भन्ने हुन्छ नि त होइन, गजेट, उनीहरू गजेट भन्छन्, हामी राजपत्र भन्छौँ। त्यो राजपत्रमा कानुन प्रकाशित हुन्छ, त्यो राजपत्र चाहिँ हरेक जनताको घरमा पुर्याउँदो रहेछ
बाहिर
हो, किन किन पुर्याउनु पर्यो त्यो भन्नुहुन्छ भने कि उसले भनिएको छ नि त कानुन सबैले जान्नुपर्छ भनेर भनिएको छ,
कानुनको अनभिज्ञता
क्षमा हुँदैन भनेर भनिएको छ। यदि त्यसो भन्ने तर जानकारी नदिने कुरो त हुँदैन नि, तर हामी कहाँ चाहिँ के छ त भन्नुहुन्छ भने भन्ने चाहिँ त्यसो तर जानकारी चाहिँ नदिने। त जानकारी कति बेला हुन्थ्यो त भन्दाखेरि वास्तवमा यो विषयमा ठिकै छ हाम्रा स्रोत साधनले हरेक जनताका घरमा हामीले राजपत्र पुर्याउन सकेनौँ, तर पनि एउटा त्यसो कोर एउटा टिम बनाएर होइन जो नयाँ नयाँ संविधान र संविधानका बारेमा विभिन्न अन्यल सिर्जना भइरहेको परिवेशमा होइन र आम जनताले यो संविधानमा मेरा हक अधिकारहरू के छन् भन्ने नबुझिरहेको परिवेश अवस्थामा होइन एउटा युन्स बनाएर एउटा चाहिँ त्यस्तो टोली बनाएर होइन सबैतिर चाहिँ यसलाई डेसिमिनेट गर्ने, संविधानलाई डेसिमिनेट गर्ने, जनताका आम हक अधिकारहरूलाई चाहिँ उनीहरूलाई बुझाउने र जान्ने अवसर दिने एउटा गर्न सकिन्थ्यो, त्यो पाटो नै देखिएन वास्तवमा। अहिले पनि कतिपय मतलब कि मान्छेको विरोध कहाँनिर हो त भन्दाखेरि जहाँनिर उनीहरूले विरोधै गर्नु हुँदैन थियो त्यहाँनिर उनी विरोध गर् किन त भन्दाखेरि अनभिज्ञ छन् कि त्यो बारेमा उनले जानकारी नै पाएको छैन, यो अवस्था चाहिँ छ होइन। अब यो सवालमा जस्तो यहाँहरू भन्नुहोला कि तपाईँहरू कानुन व्यवसायी होइन तपाईँको नेपाल बार एसोसिएसन छ तपाईँको पनि एउटा दायित्व बन्छ भनेर भन्नुहोला, वास्तवमा हाम्रो पनि दायित्व बन्छ हेर्नुहोस् है। यो पटमा हाम्रो संस्थागत रूपमा भन्ने हो भने संस्थागत रूपमा हामी पनि केही पछाडि परेका छौँ, हामीले पनि जानुपर्छ वास्तवमा, हामी सामाजिक एउटा अभियन्ताका रूपमा पनि रहेका हुन्छौँ, यस अर्थमा समाजलाई सुसूचित गर्ने हाम्रो पनि अधिकार हो, दायित्व हो, त्यो अधिकार त्यो दायित्व भनौँ न हामीले पनि जति फुलफिल गर्नुपर्ने पुरा गर्नुपर्ने त्यति गर्न नसके।
अब राजेनजी हामी कुरा गर्ने गरौँ, संविधानले अङ्गीकार गरेका कुरा या निर्दिष्ट गरेका कुरा र संविधान अब अनुरूप हेर्ने भने हामी संहितामा गइसकेका छौँ, देशको शासकीय स्वरूपका कुराहरू बिस्तारै आउँदैछन्। पहिलो हामीले माघ 7 गतेभित्र संविधानले नै निर्दिष्ट गरेका कुरा कि हामीले माघ 7 गतेभित्र 2074 हामीले तिनै तहको निर्वाचन गर्नुपर्थ्यो किनभने हामी संविधानको कार्यान्वयनको पाटोमा छौँ, यहाँलाई थाहा छ। यो परिस्थिति हेर्दा यहाँलाई के लाग्छ कि कोही जनता हामीसँग आउनु भएको छ उहाँलाई जोडौँ, त्यसपछि हामी अन्तिम कल यो आजको लागि। हेलो,
हजुर नमस्कार।
नमस्ते सर, यहाँलाई स्वागत छ, यहाँको शुभ नाम।
धन्यवाद, मेरो नाम मोहन कापडी, म हसनपुरबाट बोल्दैछु हजुर।
यहाँले बहस सुन्दै हुनुहुन्छ होइन सर?
एकदम सुने, मैले वरिष्ठ अधिवक्ताज्यूको बहस सुने हजुर।
कस्तो लागेको छ आज संविधान दिवस रहेको छ, यहाँलाई धेरै धेरै शुभकामना छ, के भन्न चाहनुहुन्छ यहाँले मोहनजी?
धन्यवाद, यहाँलाई पनि धेरै शुभकामना। वास्तविकता भन्ने हो भने यो संविधान भनेको नेपाली जनताले लेखेको संविधान हो, 70 वर्षपछि यो संविधान नेपाली जनताले लेखेर एकदमै नेपाली जनताको निमित्त यो नेपाली जनताले बनाएको संविधान मान्नुपर्छ हामीले। अर्को कुरा, यो प्रारम्भिक चरणमा कार्यान्वयनको सुरुवातमा छ, मुलुकमा के अरे एक चरणको के अरे चुनाव सम्पन्न भएको छ, यो पनि एउटा सकारात्मक पक्ष हो। अनि दोस्रो कुरा भनेको जनजाति आदिवासी दलित महिला आदिका अधिकारहरू सुनिश्चित गरिएका छन्, यो पनि सकारात्मक कुरा हो र यसमा केही डरलाग्दा अवस्था पनि देखिएका छन्। यो भनेको जस्तै हामीले सुशासनको कमी छ, अझै पनि सुशासन नेपाली जनताले प्रत्याभूति गर्न पाएका छैनन् र नेपाली जनताले कर्मचारीबाट पाउनुपर्ने सुख के अरे सुशासन सुविधा र अझै भएको छैन, एकदम चरम सीमाको विगत यहाँहरू सबैलाई
यहाँको आवाज कट भएर आइरहेको छ मोहनजी, म थ्याङ्क यू सो मच भन्छु यहाँलाई, थ्याङ्क यू सो मच, हामी तपाईँको विचार बुझेका छौँ। आवाज कट भएर आइरहेको छ मोहनजी, अब भन्नुहोस्।
कुरा पनि भन्न चाहन्छु म यहाँ, अर्को दुःखद पक्ष के भएको छ यसमा भने यो राजनीति भागभण्डाको सुरुवात भएको छ, अदालतदेखि लिएर मुलुकका प्रमुख निकायहरूमा राजनीति भागभण्डाको सुरुवात भएको छ, यो पनि एउटा अप्ठ्यारो अवस्था हो, यो नहोस् भन्ने मेरो चाहना हजुर।
थ्याङ्क यू सो मच मोहनजी, थ्याङ्क यू सो मच, संविधानको विषयमा आफ्ना विचार राखिदिनु भयो, थ्याङ्क यू सो मच। राजेन सर, हामी अब कुराकानी गरिरहेका छौँ किनभने हामी संविधानको कार्यान्वयनको चरणमा छौँ, पहिलो एउटा फेज एउटा तहको निर्वाचन भइसकेको छ, एउटा स्थानीय सरकार बनिसकेको छ, अब एउटा बाँकी छ 2 नम्बरतिर होइन, यसपछि हामी माघ 7 गतेभित्र मङ्सिरमा प्रदेश र सङ्घको अर्थात् केन्द्रीय प्रतिनिधि सभाको लागि मिति तय भइसकेको छ, मङ्सिर 10 र 21, यो अवस्थामा हेर्दा अब संविधान कार्यान्वयनको पाटोमा छौँ, के जनताले यो बुझ्नु आवश्यक छ कि छैन? अब हामी संविधान तह हेर्ने भने तिनै तह बनिरहँदा के प्राप्त गरे संविधान कार्यान्वयनको फेजमा हामी गयौँ त? अब
एकदमै संविधान कार्यान्वयनको एकदमै महत्त्वपूर्ण क्रुसियल चाहिँ मुमेन्टमा छ कि वास्तवमा यो कार्यान्वयन भनेको अरू चिजभन्दा पनि खास गरी राज्यको सवालमा निर्वाचन नै रहेछ कि निर्वाचनबाट हुँदो के रहेछ भन्दाखेरि एकातिर जनताका प्रतिनिधिहरूको प्रतिनिधित्व हुने, अर्कोतिर ती प्रतिनिधिहरूले राज्य व्यवस्थाले गरेका कुराहरू अर्थात् चाहिँ संविधानले गरेका कुराहरू भनौँ न अर्को अर्थमा त्यसलाई चाहिँ कार्यान्वयनमा ल्याउने।
धेरैले के भन्थे भने अब संविधान कार्यान्वयन हुँदैन होला भन्थे, तर अब हामी 240 हिजोका सभासदहरूबाट प्रत्यक्ष निर्वाचितबाट 165 हामी गएका छौँ होइन, प्रदेशको चुनाव हामी जाँदैछौँ, स्थानीय तह स्थानीय सरकार बनिसकेका छ 20 वर्षपछि, यो हेर्दा अब हामी त संविधानको कार्यान्वयन फेजमा हामी पास हुन लागिसक्यौँ भन्ने विश्लेषण गर्दा हुन्छ नि त। अब
एकदमै अब संविधानको कार्यान्वयन भनेको फेरि यो चिज पनि हो, कुनै एउटा दिन वा छिनमा चाहिँ हुने चिज पनि होइन, त्यो निरन्तर एउटा प्रोसेस हो, त्यो होइन प्रक्रिया हो, यसले लामो कोर्स लिन सक्छ होइन। अब त्यही त हो नि, वास्तवमा यो कार्यान्वयन गर्ने चरणमा बाधा व्यवधानहरू आए, अप्ठ्याराहरू आए होइन, केही कमजोरीहरू रहे भने, अनि त्यसपछि नै हो वास्तवमा त्यसमा केही संशोधन आदि इत्यादि गरेर पनि आउने। यहाँ अघि तपाईँले उठाउनु भएको थियो जस्तो तिनै महिनामा किन त भन्ने कुरा, वास्तवमा त्यति बेला किन भन्ने प्रश्न किन आयो भन्नुहुन्छ भने कार्यान्वयनमै नै नगइकन त्यसको प्रयोग नै नगरिकन संशोधन किन गर्नुभयो भन्ने हो। प्रयोग गरेर प्रयोग गर्दै गर्दा कार्यान्वयन गर्दै गर्दा केही अप्ठ्यारोहरू आयो भने त्यसलाई सल्ट्याउने कुरा त त्यो एकदम ड्यू प्रोसेसको कुरा हो, तर थपक्क दस्तावेज राखेको छ अनि के आवाजहरू आए के विरोधहरू आए त्यसलाई चाहिँ सम्बोधन गर्ने नाममा फेरि संशोधन गर्ने यो प्रक्रिया राम्रो होइन भन्ने कुरा हो त्यति बेला भने है। मैले त्यति बेला त्यसलाई
मोहनजीले एउटा कुरा गर्नुभयो सुशासन र भ्रष्टाचारको कुरा, दलीय भागभण्डका कुरा उहाँले बडो महत्त्वपूर्ण प्रश्न गर्नुभयो। संविधानलाई हेर्ने हो भने अब त हामी त 25+ मन्त्री परिषद नै बनाउनु पाउँदैनौँ, अहिले हेर्ने भने जम्बो 56 पुगिसक्यो। यो अवस्था हेर्दा अब पूर्व राष्ट्र सेवकदेखि लिएर भनौँ न पूर्व सभासदहरू पूर्व सांसदहरूलाई पेन्सनका कुराहरू छन् होइन, यस्तो यो भ्रम लुट पछाउने राज्य कोषको दुरुपयोग गर्ने कुराहरूमा चाहिँ कानुनले कहाँनिर हामीलाई दियो भन्ने कुरा पनि आउँछन् सर, यो गलत हो कि भन्ने जनताले बेला बखतमा निराश देखिन्छन्।
हो कि होइन बिल्कुलै हो नै, यसलाई त हामीले हो कि किमा चाहिँ राख्नै हुँदैन, शङ्कामा राख्नै हुँदैन, बिल्कुलै गलत हो भनेर मिडियाहरू वा चाहिँ आम जनताले पनि त्यही ढङ्गले चाहिँ यसमा प्रहार गर्नुपर्छ, त्यसमा कुनै शङ्का छैन। र जहाँसम्म चाहिँ अब यो भ्रष्टाचार अनि सुशासन आदि इत्यादिका कुरा गर्नु पनि मैले धेरै ठाउँमा सार्वजनिक मञ्चहरूमा पनि आफ्नो विचार राख्ने क्रममा भन्ने गरेका छौँ कि वास्तवमा यो 62-63 आन्दोलन यता नेपालका राजनीतिक पार्टी खास गरी जसलाई हामी मुख्य राजनीतिक पार्टी भनेर भन्छौँ, यिनका केही नेताहरूले यस्तो बुझे कि हामीले जे गर्दा पनि हुन्छ, हामीले गरेको कुरा सबैले मान्नुपर्छ, यो मनस्थितिबाट चाहिँ गुज्रिए। यो मनस्थितिबाट गुज्रनु भनेको के हो त भन्दाखेरि कानुनको उपहास गर्नु,
खतराको संकेत,
कानुनी अनुशासनलाई तोड्नु हो, किनकि नेताहरू अथवा कुनै व्यक्ति वा समुदाय वा चाहिँ कुनै वर्ग विशेषले जे पनि गर्न पाउने उन्मुक्ति त कानुनले दिँदैन, सबै चाहिँ कानुनकै मातृत्वमा हुन्छन्।
कानुनभन्दा ठुलो को रह्यो देशमा?
कोही हुँदैन
अनि
होइन भनेपछि, तर यिनीहरू के ठान्छन् त भन्दाखेरि कानुन त हामीले बनाउने हो भन्छ,
हामी त्यो ठाउँमा पुर्याएका छन्, हामी हो सबै कुरा,
हामीले
सर्वा हो।
अब यो कारणले गर्दाखेरि भयो के त भन्नुहुन्छ भने अहिले पनि वास्तवमा चाहे मन्त्री परिषदको कुरा गर्नुहोस् है, चाहे चाहिँ न्यायपालिकाकै कुरा गर्नुहोस् वा चाहिँ अरू
पेन्सनका कुरा गर्नु
पेन्सनका कुरा गर्नु होइन, यी सबै कुरामा व्यतिथि दिनुको कारण आउनुको कारण भने त्यो रहेको छ होइन।
अन्त्यमा छु म, एक मिनट मात्रै मैले लिएँ सरको, अब के हुनुपर्छ किनभने मेजर दलहरूले निषेधको राजनीति पनि देखिन्छ एकातिर, एमालेलाई बाहिर राखिएको छ, मेजर 3 दल मिल्नुको विकल्प पनि छैन भन्ने बाहिर सुनिन्छ, संविधान कार्यान्वयनको चरणमा छौँ हामी, अब पोलिटिकल पार्टीहरूले के गर्नुपर्छ नेपाली जनतालाई अब समृद्धि र विकास चाहिएको छ, अब राजनीतिक एजेन्डा सकियो किनभने कानुन पनि हामीले पायौँ संविधान पायौँ, अब के हुनुपर्छ राजनजी छोटोमा?
हजुर एकदमै, यो राजनीतिक सहमति त नेपालको सन्दर्भमा धेरै पहिलेदेखि खड्किएको हो र अहिले पनि त्यो त्यसको समचीनता अथवा आवश्यकता अहिले पनि छ, अझै केही दिन रहन्छ,
अझै वर्ष
एकदमै मतलब कि अर्को अर्थमा वर्ष होइन वर्षसम्म रहन्छ होइन। यो कुरालाई बुझेर यदि राजनीतिक पार्टीहरू एक ठाउँमा आएर नेपालको समृद्धिको लागि एउटा कमन इफोर्ट नगर्ने हो भने सामूहिक कार्य नगर्ने हो भने देश खतरामा छ भन्ने लाग्छ मलाई होइन। तर त्यसका बावजुद पनि खबरदारी गर्नेहरूको पनि कमी छैन है,
नागरिक नै छैन सर, अब कसले
नागरिक समाज नभए यो यस्तो हुँदो रहेछ, एउटा भ्याकुमबाट एउटा चिज चाहिँ उत्पन्न हुन्छ क्या, भ्याकुम त हुन्छ होइन, शून्यता त हुन्छ, तर त्यो शून्यताबाट एक जन्मिनु अनिवार्य हुन्छ,
थ्याङ्क यू सो मच राजेन सर, बडो महत्त्वपूर्ण समय र आज महत्त्वपूर्ण दिनमा बहसका लागि आइदिनु भयो, थ्याङ्क यू सो मच भन्छु यहाँलाई, थ्याङ्क यू सो मच।
हस्, मलाई पनि आफ्नो विचार राख्ने मौका दिनुभयो, त्यसको लागि यो दिनेश एफएम परिवारलाई र तपाईँलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु।
थ्याङ्क यू सो मच। आदरणीय श्रोता, आज विशेष गरी संविधान दिवस रहेको थियो आजको दिन असोज 3 गते, मैले सम्पूर्ण जनतालाई संविधान दिवसको धेरै धेरै शुभकामना दिँदै व्यक्तिगत रूपमा र दिनेश एफएम परिवारको तर्फबाट र टेक्निकली सपोर्ट गर्ने मित्रलाई पनि धेरै धेरै धन्यवाद दिँदै आजलाई कार्यक्रमबाट म नवराधान पनि बिदा माग्छु। अवस्थ नमस्कार।
सुखमा तिम्रो साथ, दुःखमा तिम्रो साथ, सधैँ छ तिम्रो साथ।